यो रेडियो नेपाल हो। अब शोभा भट्टराईबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको प्रतिनिधि मण्डल चीनको चार दिने औपचारिक भ्रमणका लागि आज चीन प्रस्थान। प्रधानमन्त्री ओलीले भोलि चीनिया राष्ट्रपति र प्रधानमन्त्रीसँग भेटवार्ता गर्नुहुने। स्थानीय तहको उपनिर्वाचन अन्तर्गत नतिजा आउने क्रम जारी। र चीनमा यो वर्षको अन्त्यसम्ममा कृत्रिम बौद्धिकता प्रयोगकर्ताको संख्या 24 करोड़ पुग्ने अनुमान। अब समाचार विस्तारमा। जनवादी गणतन्त्र चीन सरकारको निमन्त्रणामा औपचारिक भ्रमणका लागि प्रधानमन्त्री केपी शर्मा ओली आज चीन प्रस्थान गर्नुभएको छ। प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उप प्रधानमन्त्री प्रकाश मान सिंह, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डे लगायतले विदाई गर्नुभयो। प्रधानमन्त्री ओली नेतृत्वको भ्रमण टोली हिमालयन एयरलाइन्सको विशेष चार्टर विमानबाट बिहान 11 बजे चीन प्रस्थान गरेको हो। भ्रमण दलमा प्रधानमन्त्री ओली सहित उहाँकी धर्मपत्नी राधिका साक्य, परराष्ट्र मन्त्री डाक्टर आरजू राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डाक्टर युवराज खतिवड़ा लगायत अन्य सरकारी प्रतिनिधि र निजी क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको छ। चीनिया प्रधानमन्त्रीको निमन्त्रणामा चीन प्रस्थान गर्नुभएका प्रधानमन्त्री ओली मंगसिर 20 गते फर्कनुहुने कार्यक्रम रहेको छ। प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति शी जिनफिङ बीच भोलि उच्चस्तरीय भेटवार्ता हुने तय भएको छ। प्रधानमन्त्री ओली आज चीन पुगे लगत्तै भेटवार्ता र सम्झौताको तयारीमा लाग्नुहुनेछ। भोलि साँझ राष्ट्रपति शीसँग प्रधानमन्त्री ओलीको भेटवार्ता हुने गरी कार्यसूची मिलाइएको छ। भोलि नै बिहान प्रधानमन्त्री ओली र चीनका प्रधानमन्त्री ली छ्याङ बीच द्विपक्षीय वार्ता हुने तय भएको छ। दुई देशका प्रधानमन्त्री बीच आपसी हित, विकास, साझेदारीका साथै भावी सहकार्यका विधि आयाममा छलफल हुनेछ। भोलि दिउँसो दुई देशबीच बीआरआई सम्बन्धी विविध योजनामा हस्ताक्षर हुने कार्यक्रम छ। प्रधानमन्त्री ओलीको भ्रमणका क्रममा बेल्ट एण्ड रोड इनिसिएटिभ बीआरआईलाई कार्यान्वयनमा योजनामा केही संशोधन सहित हस्ताक्षर गर्ने गरी नेपाल तयार भएको छ। चीनले प्रस्ताव गरेको बीआरआई कार्यान्वयन योजना नामको सम्झौताका सवालमा नेपाल सरकारले कार्यदल नै गठन गरेर निर्कोलमा पुगेको हो। कार्यदलमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, नेपाली कांग्रेसका महामन्त्री गगन थापा र पूर्व अर्थमन्त्री डाक्टर युवराज खतिवड़ा रहनु भएको थियो। कार्यदलका सदस्य पूर्व अर्थमन्त्री तथा प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डाक्टर युवराज खतिवड़ाका अनुसार चीनले गरेको प्रस्तावमा छलफल गरेर अन्तिम टुंगो लगाइनेछ। बीआरआई फ्रेमवर्कका नाममा नेपालले सन् 2017 प्रमुख सम्झौता गरेको हुनाले बीआरआई फ्रेमवर्ककै नामको कार्ययोजनामा हस्ताक्षर गर्न नेपाल तयार भएको उहाँले जानकारी दिनुभयो। राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम उप प्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले सम्हाल्ने गरी तोक्नु भएको छ। जनवादी गणतन्त्र चीन सरकारको निमन्त्रणामा प्रधानमन्त्री केपी शर्मा ओली आज चीन प्रस्थान गर्नुभएपछि कार्यभार प्रधानमन्त्रीको जिम्मेवारी उप प्रधानमन्त्री एवं शहरी विकास मन्त्री सिंहले पाउनु भएको हो। राष्ट्रपति पौडेलले सिंहलाई प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य प्रधानमन्त्रीको सिफारिशमा तोकिएको राष्ट्रपति कार्यालयले जनाएको छ। प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई तोक्नु भएको छ। अध्यक्ष ओली चिनिया समकक्षी ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा औपचारिक भ्रमणका क्रममा आज त्यसतर्फ प्रस्थान गरेपछि पार्टी कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष पोखरेललाई प्रदान गरिएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो। रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्छ दिउँसो 3 बजेको समाचार। अब केही बेर विज्ञापन।
नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो 4G नेपाल टेलिकमको 4G
सबैको यो विश्वास हो नि नेपाल
टेलिकमको 4G गेम खेल्दा टेलिकमको 4G आफ्नो भन्या आफ्नै हो जी नेपाल टेलिकमको 4G
नेपाल टेलिकम राष्ट्रको सञ्चार।
विज्ञापनपछि अब बाँकी समाचार। विशिष्ट व्यक्ति तथा विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि संशोधन गरिएको छ। मन्त्री परिषदबाट पहिलो संशोधन भएको उक्त कार्यविधि आज बिहान प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणबाट औपचारिक रूपमा कार्यान्वयनमा आइसकेको गृह मन्त्रालयले जनाएको छ। राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री विदेश भ्रमण जाँदा आउँदा विदाई र स्वागतमा अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपस्थित हुने पदाधिकारीको संख्या कटौती गरिएको गृह मन्त्रालयका सूचना अधिकारी दिल कुमार तामाङले जानकारी दिनुभयो। प्रस्तावित संशोधन कार्यविधि अनुसार राष्ट्रपति विदेश भ्रमणमा जाँदा वा फर्किँदा उपराष्ट्रपति, प्रधानमन्त्री, गृहमन्त्री सहित 14 जना पदाधिकारी उपस्थित हुनुपर्ने व्यवस्था गरिएको छ। स्थानीय तहको उपनिर्वाचनको परिणाम आउने क्रम जारी रहेको छ। जस अनुसार नेपाली कांग्रेसले अहिलेसम्म 16 वडामा जित हासिल गरेको छ भने नेकपा एमाले एक, गाउँपालिका अध्यक्ष एक, उपाध्यक्ष र 5 वटा वडासहित 7 स्थानमा जित हासिल गरेको छ। यसै गरी माओवादी केन्द्रले एक, गाउँपालिका अध्यक्ष एक, नगरपालिकाको उपप्रमुख सहित 6 वटा वडामा जित हासिल गर्दा जनता समाजवादी पार्टी नेपालले मध्य प्रदेशका 2 ठाउँमा ओडा अध्यक्ष जितेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपा, एकीकृत समाजवादी, नेपाल मजदूर किसान पार्टी र स्वतन्त्रले समान एक एक स्थानमा जित हासिल गरेका छन्। हालसम्म 37 स्थानको परिणाम आइसकेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले विदेशी लगानीकर्ताले 50 करोड़ रूपियाँसम्म लगानी गर्न विदेशबाट आवेदन दिन सकिने बताउनु भएको छ। भारतको वाणिज्य तथा उद्योग मन्त्रालय र भारतीय उद्योग परिसंघको आयोजनामा भारतको राजधानी नयाँ दिल्लीमा आजदेखि शुरू भएको 2 दिने 29 साझेदारी शिखर सम्मेलनको पूर्ण सत्रमा मन्त्री भण्डारीले विदेशी लगानीकर्ताहरूले अनलाइन प्रणाली मार्फत स्वत पूर्व स्वीकृति प्राप्त गर्ने जानकारी दिनुभयो। त्यसै गरी एफडीआईको थ्रेसहोल्ड 5 करोड़बाट घटाएर 2 करोड़ रूपियाँमा पुर्याइएको र सूचना प्रविधि क्षेत्रमा लगानीको थ्रेसहोल्ड नभएको सो अवसरमा मन्त्री भण्डारीले जानकारी दिनुभयो। नेपालको सुदूरपश्चिम क्षेत्रमा अझै पनि लैंगिक हिंसाका घटनाहरूमा कमी आउन सकेको छैन। लैंगिक हिंसा विरूद्ध विभिन्न अभियान नै सञ्चालन गरिएको भए पनि परम्परागत सामाजिक संरचना, लैंगिक असमानता, अशिक्षा, गरीबी र कानूनी प्रणालीको प्रभावकारी कार्यान्वयनको अभावले पनि घटनामा कमी आउन नसकेको हो। कञ्चनपुरबाट संवाददाता हरिशचन्द्र बागको यो रिपोर्ट।
सुदूरपश्चिमका प्रायः महिलाहरूले हरेक महिना रजस्वला हुँदा भोग्नु परेको ठूलो समस्या नै छाउपडी कुप्रथा हो। महिनावारीका बेला छाउगोठमा बस्नुपर्ने कुप्रथा अहिले पनि थुप्रै ठाउँमा कायम रहेको छ। कञ्चनपुरकी वृद्ध महिला मुन्दरी थापा महिनावारी हुँदा छाउगोठमा बस्नु पर्दाका पीडादायी अनुभव यसरी सुनाउनुहुन्छ।
गाई गोरु आफू अलग मनाएपछि नानो झोपडो बनायो, म तिमी के खडले छुयो त्यही सुत्ने, त्यही आगो फुक्ने, कतिखेर उजालो होला, कतिखेर बाहिर
छाउपडी प्रथाले महिलाको मृत्यु समेत निम्त्याउने गरेको छ। सरकारले यो प्रथा हटाउन प्रयास गरे पनि परम्परागत सोचले समाजलाई अझै जकडेको छ। सुदूरपश्चिमका पहाड़ी भूभागका महिलाहरूको जीवन कठिन र संघर्षपूर्ण भए पनि तराईमा यो समस्या तुलनात्मक रूपमा कम देखिन्छ। पहाड़ी जिल्ला डोटीबाट बसाईसरी कञ्चनपुर आउनुभएकी वृद्ध महिला द्रौपदी खाती विगत भन्दा अहिले सुखका दिन आएको सुनाउनुहुन्छ। सुदूरपश्चिममा छाउपडी मात्र होइन, घरेलु हिंसा, बाल विवाह, भ्रूण हत्या, सामाजिक बहिष्कार, श्रम शोषण र मानव बेचबिखन जस्ता घटनाले महिलाको शिक्षा, स्वास्थ्य र आत्मसम्मानमा गहिरो असर पुर्याइरहेका छन्। महिला नेत्री कमला बोहरा:
सरकारदेखि लिएर विभिन्न संघ संस्थाहरूले विभिन्न खालका अभियानहरू सञ्चालन गरे छाउगोठ भत्काउनेदेखि अहिले राष्ट्रिय मुद्दा मात्रै नभएर अन्तर्राष्ट्रिय मुद्दासम्म बनिसकेको छ। तर पनि बिहान गएर छाउगोट भत्काएर आउँदा पर सर्दा उसलाई फेरि अर्को छाउगोट बन्ने त्यस्तो खालको हिंसा अहिले पनि सुदूरपश्चिममा व्याप्त छ।
छाउपडी कुप्रथा भए पनि यस सम्बन्धी मुद्दाहरू प्रहरी कहाँ पुग्दैनन्। सुदूरपश्चिममा हरेक वर्ष करिब 1200 भन्दा बढी घरेलु हिंसाका घटनाहरू प्रहरी कहाँ दर्ज हुने गरेका छन्। त्यसका अतिरिक्त स्थानीय तहका न्यायिक समिति, मेलमिलाप केन्द्र, महिला आयोगमा समेत घरेलु हिंसाका उजुरीहरू पर्ने गरे पनि प्राय घटनाहरू मिलापत्र गरेरै टुंग्याउने गरिएको छ। छ। सुदूर पश्चिम प्रदेश प्रहरी कार्यालयका निमित्त प्रवक्ता प्रहरी उपरीक्षक नवराज कार्की,
महिला तथा बाल बालिकासँग सम्बन्धित मुद्दाहरूलाई हेर्दाखेरि चाहिँ यो जबरजस्ती गराउने मुद्दाहरू सबभन्दा बढी छ। बाल यौन दुरूपयोग छ, अवैध गर्भपतन, बोक्सीको आरोप, बाल विवाह, मानव बेचबिखन जस्ता मुद्दाहरू चाहिँ धेरै संख्यामा देखिएको छ।
सरकार, स्थानीय नेतृत्व र अन्तर्राष्ट्रिय संघ संस्थाहरूले महिलाको अधिकार र स्वास्थ्यमा केन्द्रित भएर काम गर्नुपर्छ। लैंगिक हिंसा अन्त्यको अभियानमा हामी सबै सहभागी बनौं। हरीश चन्द्र बाग, रेडियो नेपाल, कञ्चनपुर।
यो थियो सुदूरपश्चिममा लैंगिक हिंसा सम्बन्धी रिपोर्ट। राष्ट्रिय तथ्याङ्क कार्यालयले सन् 2021 एकल महिलाको अवस्थाको बारेमा एकल महिला सम्बन्धी विषयगत प्रतिवेदन सार्वजनिक गरेको छ। राष्ट्रिय तथ्याङ्क कार्यालय तथा त्रिभुवन विश्वविद्यालय जनसंख्या अध्ययन केन्द्रीय विभाग र ह्यूमन फर ह्यूमेन राइट्स एकल महिला समूहले तयार पारेको प्रतिवेदन आज काठमाडौँमा सार्वजनिक गरिएको हो। सो अवसरमा उक्त प्रतिवेदन संयुक्त राष्ट्रसंघले तयार गरेको जनगणना सम्बन्धी विभिन्न सिफारिशलाई समेत मनन गरी विश्लेषणका आधारमा तयार गरिएको तथ्याङ्क कार्यालयले जनाएको छ। सो अवसरमा कुल घर परिवार मध्ये 14% घर परिवारमा एकल महिला रहेको जानकारी दिँदै एकल महिलाको आर्थिक सम्भावना र क्षमताबारे जागरूकता बढ़ाउन अभियान सञ्चालन गर्नुपर्ने धारणा विभिन्न व्यक्तिहरूले राख्नु भएको थियो। कार्यक्रममा एकल महिलाहरूको लागि स्वास्थ्य सेवा र विभिन्न प्रकारका सहयोग गरी समावेश बनाउनुपर्ने धारणा राखिएको थियो। अब अन्तर्राष्ट्रिय प्रसंग। सन् 2024 को अन्त्यसम्ममा चीनमा जेनेरेटिभ आर्टिफिशियल इन्टेलिजेन्स एआई प्रयोगकर्ताको संख्या 24 करोड़ पुग्ने प्रक्षेपण गरिएको छ। चाइना इन्टरनेट नेटवर्क इन्फर्मेशन सेन्टर सीएनएनआईसीद्वारा जारी जेनेरेटिभ एआईको विकास सम्बन्धी प्रतिवेदन अनुसार चीनले यस क्षेत्रमा 4,500 भन्दा बढ़ी सम्बन्धित कम्पनीहरूसँग तुलनात्मक रूपमा व्यापक एआई उद्योग इकोसिस्टम निर्माण गरेको छ। हाल चीनमा 600 अर्ब युआन मूल्यको मुख्य क्षेत्रको साथ चीनको जेनेरिक एआई उद्योग फस्टाउँदैछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको प्रतिनिधि मण्डल चीनको 4 दिने औपचारिक भ्रमणका लागि आज चीन प्रस्थान। प्रधानमन्त्री ओलीले भोलि चीनिया राष्ट्रपति र प्रधानमन्त्रीसँग भेटवार्ता गर्नुहुने। स्थानीय तहको उपनिर्वाचन अन्तर्गत नतिजा आउने क्रम जारी र चीनको यो वर्षको अन्त्यसम्ममा कृत्रिम बौद्धिकता प्रयोगकर्ताको संख्या 24 करोड़ पुग्ने अनुमान। रेडियो नेपालबाट दिउँसो 3 बजेको समाचार सकियो। समाचार कर्को बुलेटिन अपरान्ह 4 बजे सुन्न सक्नुहुनेछ। हौस् त नमस्कार।